আলহামদুলিল্লাহ রাব্বিল আলামিন ওয়াল্লাযী লা ইলাহা ইল্লাহু আলিমুল গায়বি ওয়াশ-শাহাদা ওয়ার রাহমানুর রহিম ওয়াল্লাযী লা ইলাহা ইল্লাহু الملك القدوس السلام المؤمن العظيم المهيمن العزيز الجبار المتكبر سبحان الله عما يشركون هو الله الخالق البارئ المصور له الأسماء الحسنى يسبح له ما في السماوات وما في الأرض وهو العزيز الحكيم الصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا রহমতুল্লাহিমদ্দিন السلام انما شيعتنا من شيعنا واتبع اثارنا واقتدى باعمالنا صلوات پڑھیے اللهم صل على محمد وعلى ال محمد سامعین محترم واجب الاحترام دوستو بزرگوں খোদাবন্দ মান্নান সে দুয়া করতে হ্যাঁ কে পরবরদিগার আলম হমে ইস নমাজ জুমা কা সহি মকসদ সমঝনে কি তৌফিক আতা ফরমায়ে আর ইসি নমাজ জুমা কে জরিয়ে হমে তকওয়া জেসি দৌলত সে মালামাল ফরমায়ে سب سے پہلے اپنے آپ کو تقویٰ کی نصیحت اور پھر اس کے بعد آپ سب برادران بزرگان زبان میں اتنی وسعت تو نہیں ہے میں اس قابل تو نہیں کہ دوسروں کو تقویٰ کی وصیت کر سکوں کیونکہ یہ بات طے ہے کہ جو بات دل سے نکلتی ہے وہ اثر رکھتی ہے اگر انسان خود ایک متقی اور پرہیزگار ہو اور پھر دوسروں کو تقویٰ کی وصیت و نصیحت کرے تو وہ وصیت مؤثر اور اثر انداز ہوتی ہے کم از کم خطیب جمعہ کو اس شرط کا اہل ہونا چاہیے جو ایک فریضہ الہی ہے اور ایک راستہ انبیاء ہے اور سب سے بڑا مسئلہ تو یہ ہے کہ ہم اپنے آپ کو بھول جاتے ہیں اور دوسروں کو واضح و نصیحت کرتے ہیں حالانکہ قو انفسکم و اہلیکم نارا. قرآن نے تزکیہ نفس کے مرحلے کو، تقوی کے مرحلے کو بیان فرمایا کہ انسان کہاں سے تقوی کا راستہ شروع کرے، کہاں سے اس راستے پر چلنا شروع کرے. تو فرمایا کہ کو انفسکم، پہلے اپنے آپ کو ڈراؤ، پہلے اپنے آپ کو تقوی کا حامل بناؤ، پہلے اپنے آپ کو تقوی سے آراستہ کرو. جب خود تقوی سے آراستہ ہو جاؤ گے، جب خود تقوی کی دولت سے مالا مال ہو جاؤ گے، تو پھر تمہیں لوگوں کو تقوی اختیار کرنے کی، نصیحت کرنے کی ضرورت ہی نہیں، بلکہ لوگ تیرے کردار کو دیکھ کر متقی بنتے چلے جائیں گے. وہ انفسکم، اپنے آپ کو ڈراؤ، پہلے اپنا تزکیہ کرو، پہلے خود تقوی اختیار کرو. اسی لیے تو معصوم نے ارشاد فرمایا کہ دعوت الناس بغیر السنتکم، کہ لوگوں کو دعوت دو اسلام کی، تقوی کی، قرآن کی، اللہ کی، حادیان برحق کی پیروی کی. اگر انہیں دعوت دینا ہی چاہتے ہو، اگر انہیں اس حق کے راستے پر لانا ہی چاہتے ہو، اگر تم یہ فریضہ انبیاء ادا کرنا چاہتے ہو، جو فریضہ بہت عظیم فریضہ ہے، لوگوں کو حق کی دعوت دینا، حق کی طرف بلانا، یہ انبیاء کا راستہ ہے، یہ انبیاء کا طریقہ ہے. ظاہر ہے کہ اللہ نے اپنی سب سے عظیم مخلوق کو جس فضیلت سے منور فرمایا، جو سب سے اہم منصب عطا فرمایا، وہ منصب تبلیغ دین اسلام تھا. اس سے معلوم ہوتا ہے کہ اگر دنیا میں اس سے بڑھ کر کوئی اور منصب ہوتا، اگر دنیا میں اس سے بڑھ کر کوئی اور فضیلت والا راستہ ہوتا، تو اللہ اپنے عظیم نمائندوں کو اس راستے پر دعوت دینے کی، بلانے کی، بلانے کے لیے اس دنیا میں بھیجتے. تو اللہ نے اپنی اس عظیم مخلوق کے لیے دعوت تبلیغ دین اسلام کا راستہ معین فرمایا. کیوں؟ اس لیے کہ اللہ کے یہ وہ امین نمائندے ہیں کہ جو امانت الہی میں ذرہ برابر بھی کمی و بیشی نہیں کر سکتے. ما کان للنبی ان یقول، نبی کی شان نہیں ہے کہ وہ پیغام الہی میں ذرہ برابر خیانت کرے. تو اس عظیم راستے پر اگر چلنا چاہتے ہو، اگر اس عظیم راستے کی طرف لوگوں کو دعوت دینا چاہتے ہو، تو پھر وہ طریقہ اختیار کرو جو انبیاء علیہ الصلوۃ والسلام نے اختیار فرمایا، جو آئمہ ہدا علیہ الصلوۃ والسلام نے اختیار فرمایا. اور وہ راستہ اور وہ طریقہ کیا تھا؟ سب سے پہلے انبیاء نے اپنے آپ کو، اپنے وجود کو، کو ان उस हुक्म का मजहर बनाया, अल्लाह के इस पैगाम पर, अल्लाह के इस पैगाम का मुरक्का बनकर, नमूना बनकर अपने आप को पेश फरमाया। और यही वजह है कि जो आए मैं खुदा अलैहिस्सलाम की जो तबलीग मुआसर हुई और आयमा का वो पैगाम लोगों तक पहुंचा, उसकी मेन वजह जो मेरी समझ में आती है वो यही है कि सबसे पहले आयमा अलैहिस्सलाम ने जो भी हुक्म दिया है सबसे पहले उस पर अमल किया है, फिर लोगों को दावत दी, फिर मुरक्के नमूने अमल बने हैं, फिर पहले उस पैगाम को अपने वजूद पर कायम फरमाया, अपने वजूद पर मुसल्लत फरमाया। इस हदीस का अमली नमूना वो नुमाइंदगान इलाही हमें नजर आते हैं। दावतन नास बगैर अलसना तकुम, लोगों को जबान से नहीं बुलाओ, लोगों को किरदार से दावत दो, लोगों को किरदार से तबलीग करो। इसीलिए तो आपने देखा तारीख में कि सरवर कायनात सल्लल्लाहु अलैहि वसल्लम ने पहले अपने किरदार से अपनी नबूवत को लोगों तक पहुंचाया, अपने रास्ते को, अपने पैगाम को किरदार के जरिए लोगों तक पहुंचाया, अपने किरदार के जरिए लोगों तक अमानत पहुंचाई, अपने किरदार के जरिए लोगों तक सदाकत पहुंचाई, अपने किरदार के जरिए लोगों तक तकवा पहुंचाया, अपने किरदार के जरिए लोगों को मजहर तजल्ली खुदा बना बनकर दिखाया। और जब वो मजहर इलाही, वो वजूद उस मंजिल पर फाइज हुआ जब मुकम्मल तौर पर इताअत इलाही का मुरक्का और मुजस्मा बन गया, तो फिर अल्लाह ने फरमाया वानजर अशीरतक अलअकरम, ऐ रसूल अब लोगों को डराइए। वानजर अशीरतक अलअकरम, जब तुमने अल्लाह के पैगाम को मुकम्मल तौर पर अपने नफ्स और वजूद पर मुसल्लत कर दिया है, वानजर अशीरतक अलअकरबीन, अब अपने रिश्तेदारों को डराओ, अब अपने अजीजों को डराओ। क्यों? मैंने पहले तुम्हें अपनी सिफात का मजहर बनाकर इसलिए भेजा ताकि तेरे वजूद के जरिए मैं रब की सिफात लोगों तक पहुंचे। तेरा वजूद मुझ खुदा की तजल्ली बन जाए, मुझ खुदा का मजहर बन जाए। और इंसान जब अल्लाह की इताअत का मजहर बन जाता है तो उस मरहले पर खुदा फरमाता है वमा तशाउन इल्ला अन यशा अल्लाह, अब तुमने अपने वजूद को मेरी इताअत का मुरक्का और मजहर बना दिया है, अब जो तुम इरादा करोगे मैं अल्लाह पूरा करूंगा। वमा तशाउन इल्ला अन यशा अल्लाह, जो तुम चाहोगे, जो इरादा करोगे वो मैं वही चाहूंगा। तुम्हारा इरादे के जाहिर होने से पहले उस इरादे को अमली शक्ल दे दूंगा। कुन ली अकुन लक, हदीस कुसी में इरशाद फरमाया कि ए मेरा बंदा मेरा बन जा, जब मेरा बन जाएगा, मेरा अब्द बन जाएगा, तो मुझ परवरदिगार का तुझसे वादा है कुन लख, तो फिर मैं भी तेरा बन जाऊंगा। जिस तरह मैं कह रहा हूं तो उसी तरह करता चला जा, जब उसी तरह करता चला जाएगा तो फिर जो तेरी जबान से निकलेगा अभी वो जुमले अदा होने नहीं पाएंगे, मैं उसको लोगों के सामने तेरे वजूद का मजहर बनाकर पेश करूं। अनफुसकुम अहलीकुम मना, पहले अपने आप को डराने का मरहला है, पहले इंसान खुद बातकवा हो, पाकीजा हो, फिर वो अपनी पाकीजगी को, अपने तकवा को लोगों की तरफ मुंतकिल करे, और वो पाकीजगी और तकवा यकीनन लोगों में असर अंदाज होगा। आपने देखा ऐसी अजीम शख्सियत, उलमाए किराम, बुजुर्ग, जिन्होंने अपने किरदार के जरिए लोगों को बुलाया और वो आज तक जिंदा हैं, जिन्होंने सारी जिंदगी अपने वजूद को अल्लाह के लिए कुर्बान कर दिया, तो फिर अल्लाह उनके मरने के बाद उन्हें मरने नहीं देता बल्कि जिंदा रखता है। जी अनफुसकुम व अहलीकुम नारा, जब खुद तकवा के हामिल बनोगे फिर तुम्हारा तकवा मुआशरे में पहलेगा, फिर अब तुम्हारा पैगाम लोगों तक पहुंचेगा। देखिए पहले आयत में है कू अनफुसकुम, पहले इंफिरादियत की बात है और फिर इज्तिमाइयत की बात है। कू अनफुसकुम, अपने आप को डराइए, व अहलीकुम, अपने रिश्तेदार को डराइए। तो इससे मालूम होता है, एक आयत से ये पैगाम भी मिलता है कि कामिल इंसान वो है जहां अपनी फर्दी इंफिरादी जरूरियात को मद्देनजर रखे, वहां मुआशरे की जरूरत का भी ख्याल रखे। जी इंफिरादी जरूरियात के साथ साथ मुआशरती इंसान भी हो, वो है इंसान कामिल। वो अनफुसकुम, जो अपने आप को डराने तक महदूद रहा, खुद नमाजी था, खुद रोजादार था, खुद हाजी था, खुद जकात देने वाला था, खुद साहिब तकवा और परहेजगार रहा, तो उसका तकवा, वो मुत्तकी तो अपने आप को कहला सकता है, इबादत गुजार तो कहला सकता है, लेकिन कुरान की जबानी वो कामिल इंसान कहलाने का हकदार नहीं है। बात समझ पाइए, आ रही है ना, वो कामिल इंसान कहलाने का हकदार नहीं है जो नेकी को फकत अपने नफ्स तक महदूद रखता है, अपने वजूद पर महदूद रखता है। जो अब नमाजी खुद तो नमाजी है, उसे कोई सरोकार नहीं है कोई नमाज पढ़ता है या न पढ़े जी, कोई रोजा रखता है या न रखे, कोई हज करता है या न करे, कोई नेकी पर अमल करता है या न करे, उसे कोई सरोकार नहीं है मुआशरे से, लोगों से। हम इसको क्या कहते हैं अपनी जबान में और प्याम में, कितना अच्छा बंदा यार, किसी को कुछ नहीं कहता जी, किसी को कुछ नहीं कहता, बेचारा नमाजी है, उठता है नमाज तहज्जुद पढ़ता है, नमाज तहज्जुद पढ़ के नमाज सोबता की बात, कुरान की तिलावत, तकवा, सारी इबादत, सारे मुस्तहबात को अंजाम दे रहा है, भाई कितना मुत्तकी इंसान है, किसी को कुछ नहीं कहता। भाई हम तो उसको अच्छा समझते हैं जो अपने आप तक महदूद है, अपने आप को संवार गया, अपने हद तक
इबादत को महदूद रखा हम तो उसको अच्छा समझते हैं, लेकिन कुरान की जबान में वो अच्छा नहीं है, वो बातकवा इंसान नहीं है, वो कामिल इंसान नहीं है। कामिल इंसान तब बन सकता है वह अनफुसकुम व अहलीकुम नारा, जब अपने नफ्स को डराने के साथ साथ अपने मुआशरे में भी नेकी को आम करे।
जी,
अगर खुद अपने आप को बुराई से बचाता है तो मुआशरे को भी बुराई से। देखिए, पहले अनफुसकुम है व अहलीकुम, तो शायद इस आयत से हम ये भी इस्तेफादा कर सकते हैं कि जितना मरहला अपने आप को बातकवा बनाने का बाफजीलत नहीं है जितना मुआशरे को मुआशरा बातकवा बनाने की फजीलत। और अंबिया अलैहिस्सलाम ने ये किया, ये कहते हैं यार फकत मौलवियों की जिम्मेदारी है तबलीग करें, वो तबलीग करें, लोगों को नमाज रोजा ये करें। भाई आप मुझे इंसाफ से बताइए कि ये आयत फकत मौलवियों के लिए नाजिल हुई है? जी, फकत उलमा के लिए नाजिल हुई है? कहीं आयत के सियाक व सिबाक से, आयत के अंदाज से, आयत के अल्फाज से, आयत के उसलूब बयान से कहीं ये बात हमारे सामने आती है कि ये तकवा फकत मखसूस जमात का है, मखसूस लोगों का है? नहीं भाई, वह अहलीकुम नारा आयत आम है, हर इंसान का ये फरीजा है कि अपने आप को भी एक कामिल इंसान की मंजिल पर ले जाए और मुआशरे को भी कामिल इंसान बनने की दावत दे। जी, पहले सादिक और अमीन अपने आप को साबित किया, फिर मुआशरे को दावत दी। और कुरान ने भी इरशाद फरमाया कि खबरदार ऐसे लोगों की तरह ना हो जाओ जो लोगों को दावत देते हैं नेकी की लेकिन अपने आप को भूल जाते हैं। जी, अपने नफ्स को फरामोश कर देते हैं। भाई नफ्स फरामोश कभी कामिल इंसान नहीं होता, नफ्स शनास बातकवा बनने के लिए कु अनफुसहुम कुम व अहलीकुम नारा की आयत पर अमल करने के लिए जरूरी है कि इंसान इस फरीजे पर अमल करे। खुदावंद मन्नान से इल्तिजा है कि हमें इस फरीजे इलाही को समझकर उस पर अमल करने की तौफीक अता फरमाए। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اللهم صل علی محمد وآل محمد اللهم صل علی محمد للمصطفی وفاطمة الزهراء وعلي المرتضى والحسن المجتبى والحسين الشهيد بكربلاء وعلي بن الحسين وزين العابدين ومحمد بن علي وجعفر بن محمد وموسى بن جعفر وعلي بن موسى ومحمد بن علي وعلي بن محمد والحسن بن علي والحجة القائم المهدي المنتظر صلوات الله وسلامه عليه اللهم ارزقنا توفيق الطاعة وبعد المعصية وصدق النية وعرفان الحرمة وأكرمنا بالهدى والاستقامة وسدد ألسنتنا بالصواب والحكمة واملأ قلوبنا بالعلم والمعرفة وطهر بطوننا من الحرام والشبهة واكفف أيدينا عن الظلم والسرقة واغضض أبصارنا عن الفجور والخيانة واسدد أسماعنا عن اللغو والغيبة وتفضل على علمائنا بالزهد والنصيحة قوا أنفسكم وأهليكم نارا اپنے آپ کو باتقوا بنانے کی کوشش فرمائیے اور ساتھ ساتھ معاشرتی ذمہ داری کو بھی نظر انداز نہ فرمائیے جہاں انسان کی انفرادی ذمہ داری ہے وہاں اجتماعی ذمہ داری بھی ہے شاید اتنی انفرادی ذمہ داری اہمیت کی حامل نہیں ہے جتنی معاشرتی ذمہ داری اہمیت کی حامل ہے اور اللہ ہمیں اس ذمہ داری کو نبھانے کی توفیق عطا فرمائے جیسا کہ آپ معلوم ہے کہ خداوند منان سے دعا ہے کہ ہمیں ماہ رمضان کی برکات سے مستفید فرمائے اور ہم اللہ کے اس مہینے کے قریب ہوتے جا رہے ہیں تو اس ماہ رجب کو بھی عبادت کا مہینہ قرار دیا گیا ہے خصوصی طور پر جس طرح ماہ شعبان ہے اور رمضان تو ظاہر ہے کہ اللہ کی رحمتوں کا خصوصی طور پر نازل ہونے کا مہینہ ہے اور ان ماہ رجب و شعبان میں بھی معصومین علیہ الصلوۃ والسلام نے ہمیں ایک روٹین سے ہٹ کر یاد الہی کو برپا کرنے اور عبادت الہی کو انجام دینے کی طرف ترغیب فرمائی جیسا کہ مشہور حدیث ہے کہ سرور کائنات صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ رجب میرا مہینہ ہے رجب میرے بھائی علی کا مہینہ ہے اور شعبان میرا مہینہ ہے اور رمضان اللہ کا مہینہ ہے ذرا ترتیب دیکھیے اگر اسی ترتیب پر ہی غور کیا جائے تو انسان بہت ہی روحانی طور پر لطف اندوز ہے اور اسی میں پیغام ہے رجب کس کا مہینہ ہے مولا علی علیہ السلام کا مہینہ اور شعبان رسول کائنات کا مہینہ ہے اور رمضان اللہ کا مہینہ ہے. بھائی اللہ تمہیں کیسے طریقے سے اپنی طرف بلا رہا ہے, کیسے راستے سے تمہیں بلا رہا ہے. شاید جو سرور کائنات نے ارشاد فرمایا کہ رجب میرے بھائی علی کا مہینہ ہے, شعبان میرا مہینہ ہے اور رمضان اللہ کا مہینہ ہے, شاید اس میں یہ بھی مصلحت ہو سکتی ہے کہ اے مسلمین, اے مومنین, اے اپنے آپ کو اللہ کا گرویدہ سمجھنے والے, اللہ کی اطاعت میں شب و روز بسر کرنے والوں, میں تمہیں پیغام دینا چاہ رہا ہوں, اگر تمہیں اللہ تک پہنچنا ہے تو پہلے علی کے دروازے پر آنا پڑے گا. جی علی کے دروازے پر آؤ گے تو رسول کے دروازے پر پہنچو گے, جب رسول کی بارگاہ میں پہنچو گے تو پھر اللہ کی بارگاہ میں پہنچو گے. اس لیے تو فرمایا وَأَنَا مَدِينَةُ الْعِلْمِ وَعَلِيٌّ بَابُهَا, میں علم کا شہر ہوں, علی اس کا دروازہ ہے. فقط علم کا دروازہ نہیں, علی ہر وہ دروازہ ہے جو دروازہ رسول خدا تک چاہتا ہے. علی ہر اس دروازے کا باب ہے, علی ہر اس حکمت کا دروازہ ہے جس حکمت کی انتہا رسول کائنات تک ہے. علی ہر اس اللہ کے پیغام کا مظہر ہے جس پیغام کا مظہر رسول کائنات ہے. علی ان صفات کا حامل ہے جن صفات کا رسول کائنات حامل ہے. فرمایا کہ رجب میرے بھائی علی کا مہینہ ہے, شعبان میرا مہینہ ہے, تو اس سے یہ سمجھا جاتا ہے کہ رسول تک پہنچنا ہے تو پہلے علی تک پہنچنا ہوگا. بھائی تمہیں رسول تک پہنچوا وہ سکتا ہے جو رسول کی صفات کا مظہر ہو, جو رسول کی صفات کا مظہر. پہلے گویا کہ دوسرے الفاظ میں یوں کہوں کہ رجب امامت کا مہینہ ہے, شعبان رسالت کا مہینہ ہے اور رمضان اللہ کا مہینہ ہے. ایک لحاظ سے ہمیں خصوصیت کے ساتھ اس مہینے میں شناخت امامت کی طرف توجہ دلائی گئی. جی امامت کی شناخت ضروری ہے, خصوصی طور پر انسان اپنے لیے اس مہینے میں کچھ وقت, کچھ لمحات نکالے اور نکال کر انسان امامت میں غور و فکر کرے. امام نہیں امامت, امامت ہے کیا چیز. تو یہ مہینہ شناخت امامت کا مہینہ ہے. اگر امامت کی شناخت ہو گئی تو رسالت کی شناخت ہوگی, اگر رسالت کی شناخت ہوگی تو اللہ کی معرفت حاصل ہوگی. جی یہ شناخت امامت کا مہینہ ہے, اسی لیے تو اللہ نے اس مہینے کی ابتدا ہی میں اللہ نے پانچویں تاجدار ولایت و امامت کو اس دنیا میں جلوہ بھگن فرمایا. یکم رجب کو کس کی ولادت ہے؟ امام محمد باقر علیہ الصلاۃ والسلام کی ولادت باسعادت ہے. اور
امام کا لقب ہے باقر العلوم, ہے نا لقب امام محمد باقر علیہ الصلوۃ والسلام کا, نام تو محمد ہے اور لقب باقر العلوم ہے. شاید اللہ نے اس یکم رجب کو اس تاجدار امامت کو بھیج کر یہ بتایا, بھئی تم اللہ کی طرف اگر جانے والے ہو, یہ رجب تمہیں اللہ تک پہنچائے گا, رسول تک پہنچائے گا. اگر اللہ تک جانے والے ہو, اللہ تک پہنچنا چاہتے ہو, تو میں باقر العلوم کو اس مہینے کی ابتدا میں بھیج کر تمہیں بتا رہا ہوں کہ کبھی علم کا دروازہ نہ چھوڑنا, کبھی علم کا دروازہ, جو علم کی تہ تک پہنچ جائے اس کو باقر العلوم کہتے ہیں. جس کے وجود بابرکت سے چشمہ فیوز و برکات پھوٹے اسے امام باقر کہتے ہیں. جی علم کے دروازے پر آؤ, باقر العلوم علم کے دروازے ہیں. مولا علی علیہ السلام علم کے دروازے ہیں, شہر علم کے دروازے ہیں. تیرا رجب المرجب کو اللہ نے مولا علی علیہ السلام کو اس کائنات میں خانہ کعبہ میں بھیج کر یہ درس دیا کہ اے لوگوں شناخت امامت کرو, امامت کی پہچان کرو. جس کو بھی امامت کی پہچان ہو گئی وہ باشرف و بافضیلت ہو گیا. عام طور پر یہی کہا جاتا ہے کہ مولا کائنات کا کعبہ میں تشریف لانا مولا کائنات کے لیے فضیلت ہے. نہ, مولا کائنات کے لیے فضیلت نہیں ہے, بلکہ کعبہ کے لیے فضیلت ہے کہ علی کے پیدا ہونے کی اس دنیا میں جلوہ فگن ہونے کا مقام ہو, مقام قرار فرمایا. یہ کعبہ کے لیے فضیلت ہے, یہ کعبہ کو شرف ملا, کعبہ کو عزت ملی امامت کی وجہ سے, اسلام کو عزت ملی امامت کی وجہ سے, اسلام قابل عمل ہوا امامت کی وجہ سے, اسلام ایک نظام کی شکل اختیار کر گیا امامت کی وجہ سے, اسلام لوگوں کے لیے ہدایت کا راستہ بنا امامت کی وجہ سے. اگر انسان امامت کے دروازے کو چھوڑ کر کسی اور دروازے کو اختیار کرے, اسلام سمجھ میں نہیں آتا. اسلام کا چہرہ, حقیقی چہرہ دیکھنا ہے تو امامت کے دروازے پر آنا پڑے گا. گویا کہ میں یوں کہوں کہ اسلام کا حقیقی چہرہ امامت ہے. اسلام, اور یہاں بس آخری جملے کہنے والا ہوں کہ جب ہمیں مولا سے اتنی محبت ہے, مولا سے ہمیں اتنا پیار ہے, فضائل بھی پڑھتے ہیں سنتے بھی ہیں, ٹھیک, لیکن یاد رکھیے گا امام موسیٰ کاظم علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں انما شیعتنا من شیعنا واتبع آثارنا واقتدى بعمالنا. اے ہمارے شیعو, اے ہمارے محبو, اے ہمارے موالیو, یاد رکھیے گا کہ ہمارا شیعہ وہ ہو سکتا ہے, ہمارا ماننے والا وہ ہو سکتا ہے,
तबा आसाराना, जो तमाम हालात में हमारे आसार की पैरवी करे, इत्तेबा करे। वक्त में आमालना, हमारे आमाल की इत्तेदा करे, हमारे आमाल की पैरवी करे। और इसी तरह इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम का फरमान है कि इन अबगज़न नास इंदल्लाह मन यक्तदी बिसुन्नत इमाम वला यक्तदी बिआमाल। फरमाया कि इन अबगज़न नास, लोगों में से मबगूज तरीन, लोगों में नापसंदीदा तरीन, लोगों में पस्त तरीन वो शख्स है अल्लाह के नजदीक, अल्लाह के नजदीक पस्त तरीन वो शख्स है, सबसे कम दर्जा रखने वाला वो शख्स है कि मैं यक्तदी बिसुन्नत इमामिन, कि जो किसी इमाम को अकीदे के लिहाज से मानता हो जी, वला यक्तदी बे आमाले, मगर आमाल में इसकी पैरवी न करे जी। ये इमाम की हदीस है कि जो इमाम को अकीदे के लिहाज से तो माने, लेकिन जब अमल की बात आए, कहां इमाम और कहां हम, अकीदे के लिहाज से हमारे और इमाम के दरमियान फासला नहीं है। अल्हम्दुलिल्लाह तमाम शिया अकीदे के लिहाज से इमाम और इनके दरमियान, इमामत के इन और इनके दरमियान फासला नहीं है, अकीदे के लिहाज से बिल्कुल क्लोज है इमामत के साथ। लेकिन जहां अमल की बात आती है तो अमल के लिहाज से देखा जाए तो बहुत कोसों दूर हम इमामत से नजर आते हैं जी। तो इस हदीस की रोशनी में मालूम हो गया कि अकीदे के लिहाज से इमाम को इमाम मानना फायदा बख्श नहीं है। फायदा तब है कि जब हम आमाल के लिहाज से इमामत को पहचाने। आमाल के एतबार से इमाम की इक्तदा करें, उनकी पैरवी करें। इन अबगज़न नास, मबगूज तरीन वो शख्स है, ना पसंदीदा तरीन वो शख्स है अल्लाह के नजदीक, जो अकीदे के लिहाज से इमाम को मानता हो, इमामत पे नारे भी लगाता हो, फजाइल भी सुनता हो, पढ़ता भी हो, सब कुछ हो, चेहरे पर आसार है, खुशी दिखाई देने लगे, लेकिन जब इमामत के किरदार की बात आए तो फिर सलवात भी पढ़ने के लिए कोई तैयार ना हो। आऊज़ बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुल हुवल्लाहु अहद, अल्लाहुस्समद, लम यलिद वलम यूलद, वलम यकुल लहू कुफुवन अहद। अल्लाहु अकबर, अल्लाहु अकबर।